مجلس مذاکرہ راؤنڈ ٹیبل، اہم واقعات اور مسائل پر مبصرین اور ماہرین کے بے لاگ تبصرے اور تبادلہ خیال۔ پیش خدمت ہے ہمارا آج کا پروگرام راؤنڈ ٹیبل۔
السلام علیکم، وائس آف امریکہ کے پروگرام راؤنڈ ٹیبل کے ساتھ میں ہوں مبشر علی زیدی، ہمارے پروڈیوسر ہیں انجم ہیرلڈ گل۔ دوستو، پاکستانی معاشرے میں کئی مسائل ایسے ہیں جن پر عام طور پر بات نہیں کی جاتی۔ مسائل حل کرنے کا آغاز بات کرنے ہی سے ممکن ہے۔ بات نہ کرنے کی وجہ سے مسائل اپنی جگہ موجود رہتے ہیں بلکہ وقت کے ساتھ بڑھتے جاتے ہیں۔ وہ مسائل جن پر پاکستانی معاشرے میں عموماً بات نہیں کی جاتی، ان میں سے ایک مسئلہ خودکشی یا اقدام خودکشی ہے۔ عالمی ادارے صحت کے مطابق دنیا بھر میں ہر سال 800,000 افراد اپنی جان خود لیتے ہیں۔ ایک اندازے کے مطابق پاکستان میں 2012 میں 13,000 افراد نے خودکشی کی۔ اب اس تعداد میں کچھ کمی آئی ہے، لیکن بالکل درست اعداد و شمار دستیاب نہیں ہیں۔ ماہرین سمجھتے ہیں کہ ہر روز تقریباً 24 افراد، یعنی ہر گھنٹے میں ایک شخص اپنی جان لے لیتا ہے۔ کچھ کئی علاقوں میں، مثلاً چترال میں، خواتین کی خودکشی کے کافی زیادہ واقعات پیش آئے ہیں، لیکن مسئلہ وہی ہے کہ لوگ اس بارے میں بات نہیں کرنا چاہتے، اور بعض اوقات گھر والے کسی کو نہیں بتانا چاہتے کہ ان کے پیارے نے خودکشی کر لی ہے۔ آج ہم نے اپنے پروگرام کے لیے یہی موضوع چنا ہے۔ ہم ماہرین سے گفتگو کریں گے، صورتحال معلوم کریں گے، اور یہ جاننے کی کوشش کریں گے کہ اس مسئلے کے اسباب کیا ہیں اور کیسے حل کیا جا سکتا ہے۔ سب سے پہلے ہم ڈاکٹر صدف احمد سے بات کریں گے، جنہوں نے ہمیں کراچی سے جوائن کیا ہے، سائیکولوجسٹ ہیں۔ بہت شکریہ ڈاکٹر صاحبہ۔ خودکشی کا لفظ سنتے ہی پہلا خیال آتا ہے کہ اپنی جان لینے والا شخص یا جان لینے کو تیار شخص ضرور ذہنی مریض ہوگا۔ یہ خیال کس حد تک درست ہے؟
مبشر صاحب، آپ نے بہت ہی اچھا ٹاپک جو ہے وہ چوز کیا۔ اس کی وجہ یہ ہے کہ آپ نے ابھی WHO کو کوٹ کیا کہ کس طریقے سے بڑھتی ہوئی شرح ہے دنیا بھر میں، اور پاکستان میں یہ شرح پچھلے کچھ عرصے میں گھٹی نہیں ہے، میں آپ کی کریکشن کر دوں، بڑھی ہے۔ اور یہ کہنا بالکل غلط بات ہے کہ خودکشی کرنے والا ایک ذہنی مریض لگے گا، ایسا بالکل نہیں ہے۔ کچھ وارننگ سائن ضرور ہیں جو وہ دکھا رہا ہوتا ہے، اور میں آپ کو بتاؤں WHO کے ہی مطابق 15 سے 29 سال وہ پیک ایج ہے جہاں پہ خودکشی کی جو بیہیویئر ہے، جسے ہم سوسائڈل بیہیویئر کہتے ہیں، وہ بڑھ جاتا ہے۔ اچھا، سوسائڈل بیہیویئر میں آپ کو بتاؤں، یہ ایسا نہیں ہے کہ کوئی بھی شخص جو ہے وہ سوسائڈ اٹیمپٹ کرے گا اور وہ کامیاب ہو جائے گا۔ اس کا مقصد یہ ہے، بالکل ایسا ہے کہ کوئی کسی بھی وقت جو ہے وہ اس سوچ کو اپنے ذہن میں لا سکتا ہے جس سے وہ اپنے آپ کو نقصان پہنچا رہا ہو، چاہے اس میں اس نے آپ کو جو ہے وہ زخمی کرنا ہو، چاہے اس میں اپنے آپ کو نقصان پہنچانا ہو، چاہے اس میں سگنیفیکینٹ اور جسے کہنا چاہیے بہت ہی زیادہ پرومیننٹلی موڈ چینجز ہوں، نا امیدی کا اظہار کرنا ہو، اور یہ وہ ساری چیزیں ہیں جو کہیں نہ کہیں جو سوسائیڈل بیہیویئر رکھتا ہے وہ دکھا رہا ہوتا ہے۔ قریب کے لوگوں کو یہ ضرور دیکھنا چاہیے کہ اس کے رویوں میں کتنے چینجز آئے ہیں، جس میں نا امیدی ایک سب سے بڑی وجہ ہے، جس میں فیئر لیسنس ہونا کہ آپ کو جو ہے وہ اپنے آپ کو نقصان پہنچانے میں یا اپنے لیے کوئی بھی ایسا فیصلہ لینے میں جو آپ کی زندگی کو نقصان پہنچاتا ہے یا بہت ہی زیادہ خطرناک ہے، اس سے ڈر نہیں لگتا۔ اچھا، 15 سے 29 سال والے لوگوں کو میں بچے ہی کہوں گی، وہ بچے بہت زیادہ جسے کہنا چاہیے رسکی بیہیویئر کرتے ہیں، اور آپ یہ نہیں کہہ سکتے ہنستے مسکراتے آپ کو ہر جگہ نظر آئیں گے وہ، لیکن وہ چیز جو کہ آپ نے ابھی کہی کہ ہم بات نہیں کرتے جن چیزوں پہ، تو آپ کو لوگوں کے اندر سوسائیڈل ٹینڈنسیز نظر آئیں گی۔ آپ کبھی یہ نہیں کہہ سکتے کہ یہ لوگ مینٹلی ایل، دیکھیں مینٹل ایلنس جو ہے وہ تو ایک ڈائگنوسس ہے، جو کہ ڈپریسو پیشنٹس بھی آپ کو ملیں گے، آپ کو اسکیزوفرینیا کے بھی پیشنٹس ملیں گے، آپ کو سائیکوسس کے بھی ملیں گے، لیکن نارمل دکھنے والے لوگ جو ہیں ان کے سوسائیڈل بیہیویئر اور سوسائیڈل آئیڈیشن ہو سکتی ہے۔ سوسائیڈل آئیڈیشن بھی میں آپ کو بتا دوں، اگر آپ کو ہفتے بھر میں 2 سے 3 بار بھی اس بات کا خیال آ رہا ہے کہ میری زندگی کسی کام کی نہیں ہے، مجھے مر جانا چاہیے، یا مجھے تو اس دنیا میں نہیں ہونا چاہیے تھا، تو یہ سوسائیڈل آئیڈیشن ہے، یعنی کہ آپ اپنی زندگی کا نا امیدی رکھتے ہیں اور اس بارے میں سوچ رہے ہیں کہ زندگی ختم ہونی چاہیے۔ تو یہ وہ سوسائیڈل آئیڈیشن اور بیہیویئر ہیں جو نارملی کسی کو سوسائڈ کی طرف لے جانے کے لیے یا دھکیلنے کے لیے یہ نیگیٹو سائیکل بہت ہی زیادہ اپنا رول پلے کرتا ہے۔ और ये किसी में भी उजागर हो सकता है, किसी भी मरहले पे हो सकता है, जिंदगी के बहुत सारे वाकयात से हो
तो
सकता
क्या
है।
क्या असबाब हो सकते हैं? जैसे ज़हनी मसाइल, ठीक है, हमें पता है, माली परेशानियां हैं, कुछ लोग मोहब्बत में नाकामी
जी
पर या इम्तहान में नाकामी पर
जी
भी हमने ऐसे वाकया सुने कि खुदकुशी कर ली, नशे का इस्तेमाल लोग करते हैं, तो ज्यादा तादाद कैसे लोगों
जी
की होती है, आपको क्या इस बारे में?
क्लिनिकली अगर मैं बात करूं तो ज्यादातर जो आपने बात की उनको मैं एक बड़ी अम्ब्रेला या पर्सपेक्टिव में बता सकती हूँ। ट्रॉमा, ट्रॉमा एक सबसे बड़ी वजह है। ट्रॉमा बचपन का भी ट्रॉमा हो सकता है, जिसमें हम बचपन में या जिसे आप यंग एज कहते हैं, हमारे उन बच्चों में एडोलेसेंस यानी कि 18 साल 17-18 साल की उम्र में भी अगर कोई बच्चे जो के वर्बल सेक्सुअल डोमेस्टिक अब्यूज का शिकार हुए हैं, वो ट्रॉमा कहीं ना कहीं दिमाग में बैठ जाता है। वो दिमाग के उन केमिकल को चेंज कर रहा है जो के पॉजिटिव बिहेवियर्स की तरफ लेके जाते हैं, जो के बेसिकली पॉजिटिविटी प्रोड्यूस करते हैं। ट्रॉमा में वो चीजें भी आ जाती हैं जो आपने अभी निशानदेही की, डेथ ऑफ लव वंस, कि कोई बहुत करीबी किसी की डेथ हो जाना, कोई ऐसा लॉस हो जाना जो कि रिकवरेबल ना हो, या पेरेंट्स की सेपरेशन या लोगों की अपनी सेपरेशन जिसमें ब्रेकअप्स हैं, जिसमें डिवोर्स है, ये सारी चीजें भी हैं। एक और बड़ी वजह मुबशर साहब जो सामने आई है, वो कॉलेज और स्कूल या काम की जगहों पे, वर्क प्लेस पे बुलिंग है। और बुलिंग एक बहुत बड़ी वजह है जिसकी वजह से बहुत सारे लोग जब जिन्होंने अपने सुसाइड अटेम्प्ट की और उसके बाद हमने उनके लेटर्स पढ़े या वीडियोस देखे, या जिन्होंने अटेम्प्ट किया वो नॉन सक्सेसफुल रही लेकिन हमने उनसे बात की, उसकी बहुत बड़ी वजह बुलिंग है। बुलिंग बहुत सारी वजूहात से हो सकती है, डिस्क्रिमिनेशन है, एथनिक डिस्क्रिमिनेशन है, कॉन्फ्लिक्ट्स हैं, और जिसे हम सोशल कॉन्फ्लिक्ट्स कहते हैं। और ये सबसे बड़ी वजह है सोशल कॉन्फ्लिक्ट्स होना, जो हम नहीं सिखाते सोसाइटी में कि किस तरह से हमें इंक्लूसिव सोसाइटी बनना है फॉर एवरीवन।
अच्छा,
और तीसरी तीसरी बड़ी वजह वो ये जो आपने कहा, माशी है, फेयर ऑफ फेलियर, जो हमने पढ़ाई में पेयर प्रेशर और ये सब चीजें हैं जिनकी वजह से फेयर ऑफ फेलियर डेवलप हो गया।
ठीक है। अच्छा, ये हम इसके हल की तरफ भी जाएंगे, लेकिन अभी जैसे आपने कहा कि आदाद व शुमार के हम ये सोच रहे हैं कि कम हुए हैं 2012 के बाद, लेकिन आप कह रही हैं ऐसी बात नहीं है, तो ये कैसे आदाद व शुमार हमें मिल सकते हैं, और वो क्या वो दुरुस्त होते हैं या सिर्फ अंदाज़ा ही होते हैं, क्योंकि बहुत से केसेस तो पाकिस्तान में रिपोर्ट भी नहीं होते।
जी बिल्कुल, ये बिल्कुल सही बात है। बहुत सारे केसेस पाकिस्तान में रिपोर्ट नहीं होते, लेकिन पिछले 2 सालों में मुबशर साहब क्योंकि ज्यादा बात होने लगी है, लोगों ने काम किया है, तो एज अ ऑर्गेनाइजेशन हम भी यहाँ पे एडवांस एजुकेशनल इंस्टीट्यूट एंड रिसर्च सेंटर की तरफ से हमने सुसाइड का एक जिसे कहते हैं रजिस्ट्री डेवलप करने की कोशिश की है, जिसमें हम जो है वो हर जगह से डेटा कलेक्ट कर रहे हैं। और हॉस्पिटल्स में जो केसेस आते हैं, जो जिसे आप कहें कि किस तरह से खुदकुशी की है, अटेम्प्ट की है, अटेम्प्ट में कितने सक्सेसफुल केसेस रहे, कितनी डेथ्स हुई, कितना रेशियो मेल का है फीमेल का है। और इसके अलावा हमने स्कूल कॉलेजेस और यूनिवर्सिटीज में एक ऐसा भी सर्वे किया है जो सुसाइडल बिहेवियर पे है, यानी कि कितनी बार ये बच्चे सोचते हैं अपने बारे में इस तरह से। इंटरनेशनल कुछ टूल्स हैं जिनको हम स्कोरिंग करते हैं, जिनकी हेल्प से पता चलता है कि इस इंसान के अंदर कितनी टेंडेंसी है कि ये अपने आप को सेल्फ हार्म कर सकता है या आगे जाके ये सुसाइडल बिहेवियर को जो है वो पूरी तरह से उसकी कैद में जा सकता है। तो ये सर्वे हमने किए, इनको हम पब्लिश भी कर रहे हैं और इनकी हम जो है वो रजिस्ट्रीज को पब्लिश करेंगे, जिससे ये पता चल रहा है कि नेशनली जो है किस तरीके से रुझान बढ़ रहा है और किस एज में ज्यादा है और क्या रीजन हो सकते हैं। तो कोशिश है कि नेशनली पूरा डाटा इकट्ठा किया जाए और लोगों को एक ही जगह, क्योंकि हर कोई अपने अपने लेवल पे छोटी छोटी रिसर्च कर रहा है, लेकिन स्टैटिस्टिक्स तभी सामने आएगी जब सब अपना डाटा पूल करेंगे।
दुरुस्त।
तो ये कोशिश है एक जो कि हम अभी रिसेंटली पब्लिश करेंगे
अच्छा,
इंशाल्लाह।
क्या इलाज से खुदकुशी करने वाले को रोका जा सकता है? और एक ज़िमनी सवाल ये कि मैंने इलाज के अलावा जैसे मज़हब या तसव्वुफ या योगा, लोग इस भी पनाह गाहें अपनी तलाश करते हैं, तो क्या उनसे भी कुछ फ़ायदा होता है, उनसे भी ये तादाद घटाई जा सकती है?
थेरेपीज कई तरह की हो सकती हैं। देखें, इलाज जो है वो तो ट्रीटमेंट है, ट्रीटमेंट में आप अगर बात करें तो उस चीज का इलाज हो सकता है जो कि क्लिनिकली वहां मौजूद है।
जी
जब मैं क्लिनिकली का वर्ड यूज करती हूँ तो उसमें साइकेट्रिक कंडीशन आ
जी
जाती
यानी
है,
गोली खाने
और
से ठीक नहीं
साइकेट्रिक
होंगे, ये दूसरा ये थेरेपी
बिल्कुल
चाहिए।
बिल्कुल जी। और जब हम साइकोलॉजी की बात करते हैं तो हमें बिहेवियरल चेंज लाने पड़ेंगे। अभी मेरी थोड़ी देर पहले कैनेडियन साइंटिस्ट हमारे ही जो लोग हैं उनसे बात हो रही थी, एंड वो लोग भी यही कह रहे थे कि जब हमारे यहाँ से लोग जा रहे हैं तो उनके अंदर जेनेटिकली अब रवैयों के अंदर कुछ चीजें आ गई हैं। तो मुबश्शिर साहब, इसको हमने जेनरेशन वाइज चेंज करना पड़ेगा, क्योंकि मैं आपको ये बात बता दूं कि बहुत सारी चीजें ऐसी हैं जो जेनेटिकली, क्योंकि न्यूरो साइंस से मेरा ताल्लुक है तो मैं कहती हूँ ब्रेन हमारे चेंज हो गए हैं, और वो पॉजिटिव केमिकल्स जो जिनकी तादाद ज्यादा होनी चाहिए थी वो तादाद में कम हो रहे हैं। इसकी बहुत सारी वजूहात हैं, इसकी वजूहात वो नेगेटिव साइकिल, वो प्रेशर्स हैं, वो स्ट्रेस है जो हमारे पहले जेनरेशन पे पड़ा, और उसके बाद जो नेक्स्ट जेनरेशन आई उसके पास ना सिर्फ पैदाइश के बाद से डेवलपमेंटल रेशियो कम था इन केमिकल्स का, बल्कि अब जो डेली स्ट्रेसेस हैं वो भी उन केमिकल्स को मजीद कम कर रहे हैं। ये न्यूट्रिशन से भी हमें उसको जो है वो लेवल अप करना पड़ेगा। हमें हमारी फिजिकल एक्टिविटीज हमारे बच्चों की पॉजिटिव, जिसमें एक्सरसाइज एक बहुत बड़ी चीज है। आपने योगा की बात की, जी हाँ, योगा से इसका बहुत ताल्लुक है, एक्सरसाइज से इसका बहुत ताल्लुक है, पॉजिटिव टॉक से भी इसका बहुत ताल्लुक है। तो जो लेट्स टॉक वाली कैंपेन है ना, वो बहुत जरूरी है। हमारे यहाँ बातचीत नहीं होती इन बारे में, और मैं जैसे यूनिवर्सिटी में 15 साल से पढ़ा रही हूँ तो मुझे नहीं लगता कि हम इन इश्यूज के ऊपर बात करते हैं, या हमारे दरवाजे इतने खुले हैं उस्ताद के तौर पे भी या पेरेंट्स के तौर पे भी कि हमसे आके लोग बात करेंगे। तो बात करना बहुत जरूरी है, और इससे चीजें रिवर्स होती हैं, इससे लोग एक फ्रेम ऑफ नेगेटिविटी से निकल के फ्रेम ऑफ पॉजिटिविटी में जा सकते हैं। तो ये चीजें मुमकिन हैं, और इसके लिए हमें काउंसलिंग सेशंस भी करने चाहिए, इसके लिए हमें हेल्पलाइंस भी बहुत जरूरी हैं, जो कि हमारे बच्चे झिझकते हैं, हमारे लोग झिझकते हैं बात करते हुए। तो ये चीजें हो सकती हैं, रिवर्स भी हो सकती हैं।
अच्छा, ये हम कह सकते हैं कि किसी शख्स की खुदकुशी है वो समाज की नाकामी है, मुआशरे की, इससे यानी इसमें मसाइल सामने आते हैं, लेकिन ये मसला चूंकि सिर्फ पाकिस्तान या गरीब मुल्कों का नहीं है, तरक्की याफ्ता मुल्कों में भी लोग खुदकुशी करते हैं, तो कहीं ना कहीं ये कोई समाज का मसला होता है जिसकी वजह से ये वाकया पेश आते हैं।
सोसाइटी का अपना एक रोल है, और मैं यही कहूंगी कि इसमें लो मिडिल इनकम कंट्रीज में भी खुदकुशी है, लेकिन बहुत जैसे कहना चाहिए खुशहाल माशरों में भी ये चीजें हैं। इसमें नाउमीदी और होपलेसनेस का बहुत बड़ा रोल है, और फुलफिलमेंट जिसे हम कहते हैं, हाँ, सोसाइटी का इसमें बहुत बड़ा रोल इसलिए भी है कि आप अगर करियर डेवलपमेंट की बात करें, अगर आप वर्क प्लेस स्ट्रेस की बात करें, अगर आप उन कंपेटिबिलिटीज की बात करें जो लोग एक्सपेक्ट कर रहे होते हैं अपनी लाइफ से, वो चीजें नहीं हैं, तो हर माशरे में ये चीज जो है वो बहुत इंपॉर्टेंट क्वेश्चन मार्क है कि ये चीजें जो है वो सुसाइडल बिहेवियर की तरफ धकेलेंगी। इसका पैसे से ताल्लुक नहीं है, बेसिक नेसेसिटीज हर जगह मौजूद हो सकती हैं, लेकिन अगर वो फुलफिलमेंट रीच नहीं हो रही, वो चीज लोग जो हैं अपनी सेटिस्फाई नहीं कर पा रहे, करियर की भी हो सकती है इसमें जैसे हम कहते हैं कि बहुत सारे लोग सब कुछ छोड़कर और ऐसा काम करने में अपनी जो है वो कामयाबी समझते हैं जिससे उनको एहसास से जिम्मेदारी भी हो और उनको जिंदगी से बहुत ज्यादा उम्मीद भी बरकरार रहे। तो ये सारी चीजें वो हैं जो जरूरी नहीं है कि सिर्फ किसी भी माशरे, एक माशरे की नाकामी है, लेकिन मुझे लगता है कि ये जरूरी है कि हम माशरे में वो चीजें जो कि किसी को नाउमीदी की तरफ धकेल रही हैं उन पे काम करें। इसमें सोशल कॉन्फ्लिक्ट सबसे बड़ा रोल है,
ठीक,
हर जगह।
एक 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 अहम बात ये कि क्या खुदकुशी का फैसला एक एक लम्हे में इंसान कर लेता है, या इसमें कई दिन, कई हफ्ते या कई महीने लग जाते हैं? जो अपनी जान लेना कोई आसान काम तो है नहीं, लेकिन हो सकता है कि ये किसी एक लम्हे में इंसान सोचता हो कि बस अब सब खत्म कर रहे हैं।
ऐसा वो लम्हा आने में भी कई अरसा लग सकता है, बहुत अरसा लग सकता है। मैं आपको यही बात कह रही हूँ कि वो लम्हा एकदम से नहीं आता, उसके पीछे बहुत अरसे की नाउमीदी, जैसे कहना चाहिए फेयरलेसनेस, इसमें सब्सटेंस अब्यूज भी अपना रोल प्ले कर रहा होता है, और इसमें बहुत सारी सिग्निफिकेंट चीजें अपना रोल प्ले कर रही होती हैं। अगर आप कहें तो वार्निंग साइंस बहुत ही ज्यादा जो है वो प्रोमिनेंट होते हैं, जो कि हेल्थ को और मेंटल हेल्थ दोनों की निशानदेही कर रहे हैं। ये एक दिन में फैसला जरूरी है कि हाँ, ये आप कह सकते हैं कि अगर उस एक लम्हे में वो किसी से बात कर ले, या उस एक लम्हे में आप उसको دیکھ سکیں اور
رہنمائی
آپ
فراہم کر
سکیں تو وہ لمحہ گزر جائے گا, وہ لمحہ گزر جائے گا اور آپ اس کو دوبارہ واپس کھینچ سکتے ہیں. لیکن وہ لمحہ آنے میں اور دماغ کو اس نیگیٹیوٹی میں جانے کے لیے بھی پیچھے بہت ساری چیزیں ہیں اور بہت سارے عوامل ہیں جو کہ کام کر رہے ہیں, جس میں فیزیولوجیکل بھی ہیں, سائیکولوجیکل بھی ہیں, انوائرمنٹل بھی ہیں.
ٹھیک,
تینوں چیزیں کام کر رہی ہیں.
ٹھیک ہے ڈاکٹر صاحب, بہت شکریہ ہمیں معلومات دینے کا. میرا خیال ہے یہ موضوع ایک پروگرام میں تو ہم اسے کور نہیں کر پائیں گے, ہم دوبارہ بھی آپ کو زحمت دیں گے اور اس بارے میں مزید شاید ہمیں بات کرنے کی ضرورت ہے, ہمیں بھی اور میڈیا کے دوسرے آؤٹ لیٹس کو بھی پھر آپ کو زحمت دیں گے. آپ کا بہت شکریہ. ہمیں ڈاکٹر رامیش فاطمہ نے جوائن کیا ہے جن کا تعلق ملتان سے ہے, ایک حساس دل والی, حساس مزاج والی رائٹر بھی ہیں لیکن ایک ڈاکٹر بھی ہیں. ان سے گفتگو کرتے ہیں. رامیش, آپ گاؤں دیہات میں کام کرتی رہی ہیں, کیا وہاں خودکشی کرنے والوں کی یا خودکشی کوشش کرنے والوں کی شرح شہروں جتنی ہے یا گاؤں دیہات کے لوگ خودکشی نہیں کرتے؟
نہیں, ایسا کچھ بھی نہیں کہ گاؤں دیہات کے لوگ خودکشی نہیں کرتے. میری رائے میں وہاں یہ شرح شہروں کے مقابلے میں کافی زیادہ ہے, لیکن وہاں کے کیسز رپورٹ نہیں ہوتے. ایک تو وہ لوگ جو گھروں میں اسپرے پی لیتے ہیں یا گندم کی گولیاں کھا لیتے ہیں, اول تو وہ ان کو گھر سے باہر ہی, اگر وہ کوئی خاتون ہو تو وہ اسے گھر سے باہر ہی نہیں نکالیں گے کہ یہ ہمارے لیے ایک شرم کی بات ہے کہ ہماری بیٹی نے یا بیوی نے یا بہن نے اس نے ایسا کچھ کر لیا ہے. اگر کوئی اسے ہاسپٹل لے ہی آئے تو وہ جو گولڈن ٹائم پیریڈ جس میں شاید آپ اس انسان کی جان بچا سکتے ہیں, وہ سارا گزرنے کے بعد 3-4-5-6 گھنٹے کے بعد وہ لے کے آتے ہیں. پیریفری میں ویسے بھی اتنی ہمارے پاس فیسلٹیز نہیں ہوتی کہ ہم کسی کو بچا سکیں, لیکن جن کو بچایا جا بھی سکے اس میں بھی ایک گولڈن ٹائم پیریڈ ہوتا ہے, اس میں
ریفیکٹ
کریں تو بچا سکتے ہیں. وہ گزرنے کے بعد 5-6 گھنٹے کے بعد, 10 گھنٹے کے بعد جب وہ لے کے آتے ہیں تو ریسیوڈ ایکسپائرڈ ہوتے ہیں. مطلب اکثر اوقات تو ان میں کچھ بھی نہیں ہوتا, بعد میں ہسٹری نہیں, گھر والوں سے پوچھے, پہلے تو وہ چھپا رہے ہوتے ہیں, پھر ان میں سے کوئی ایک بندہ ہوتا ہے اگر آپ کے قابو آ جائے یا آپ اس کو ذرا تھوڑا سا تھریٹ کریں کہ نہیں ہم ایسے نہیں جانے دیں گے, یہ پولیس کیس ہے, ہم پولیس کو بلائیں گے اور پولیس کو آپ انفارم کر دیں, پھر ان میں سے کوئی ایک بندہ سچ بتانا شروع کرتا ہے یا وہ کرتا ہے کہ اچھا اس نے خود پی تھی یا ایسے تھا یا کوئی بھی وجہ ہو سکتی ہے. لڑکیوں کو پڑھنے نہیں دیتے وہاں پہ.
تو کیا کیا اسباب اور کیا کیا اسباب ہوتے ہیں ان رورل ایریاز میں, آپ ہمیں بتائیں؟
رورل ایریاز میں میں نے جو خود جتنے کیسز دیکھے ہیں اس میں کم از کم بھی 3-4 خواتین, میں نے ایک سال کام کیا رورل ایریا میں, 3-4 خواتین ایسی تھیں جن کے جنہوں نے بیٹیاں تھیں 5-6 اور ان کے اوپر بہت زیادہ پریشر تھا کہ آگے بیٹا ہی ہونا چاہیے, ہر حال میں بیٹا ہونا چاہیے. اور نیکسٹ جیسے ہی انہوں نے دیکھا کہ اچھا یہ ایک دفعہ پھر بیٹی ہوئی ہے, جو بھی اویلیبل اسپرے پڑا تھا یا گندم کی گولیاں تھیں, جو بھی چیز ملی ان کو یا کالا پتھر ملا, وہ پی کے اس عورت نے اپنی وہ کر لی یا بچیوں کو بھی پلا دی کہ کم از کم میں اس اذیت سے دوبارہ نہ گزروں, روز کی مار پیٹ سے اور تانوں سے وہ تنگ آ گئی ہوگی. دوسرے نمبر پہ جو لڑکے یا لڑکیاں تھیں, یا تو شادی وہاں ہو رہی ہے جہاں وہ نہیں کرنا چاہتے یا وہاں نہیں ہو رہی جہاں وہ کرنا چاہتے. اتنے ینگ کڑیل جوان, اتنی مطلب آپ سوچ نہیں سکتے کہ ایک 20-22 سال کا اچھا خاصا صحت مند بندہ جس روٹین میں آپ اس سے شاید انٹریکٹ کریں تو آپ کو بہت اچھا لگے یا کیا, وہ آپ کے سامنے ایسی حالت میں پڑا ہوتا ہے کہ انسان خود کو شدید ترین بے بس محسوس کرتا ہے کہ میں اس کے لیے اب کیا کروں.
تو گھر والوں کو سمجھ نہیں آتی جب اس طرح کے واقعات کسی خاندان میں ہو جاتے ہیں تو لوگ یہ سوچتے نہیں کہ پھر کسی اور بچوں کو بچا لیں اور ایسا نہ کریں؟
نہیں, میرا نہیں خیال اس سے کوئی بہت زیادہ کسی کے ایٹیٹیوڈ پہ یا ان چیزوں پہ فرق پڑتا ہے. وہ الٹا, ایک خاتون ہمارے پاس ایک دفعہ ان کو لے کر آئے, اس کے شوہر نے شاید دوسری یا تیسری شادی, باہر وہ پہلے 2 شادیاں کر چکا تھا, اس نے ایک اور شادی کر لی تھی, اس نے وہ کالا پتھر پی لیا, ان کو ہم کاؤنسل کرتے رہے, ان لوگوں نے ہماری بات نہیں سنی, انہوں نے پیشنٹ ریفر کرنے دیا, ہم انہوں نے اتنا ہنگامہ کیا, ہم لوگوں کو تھریٹ کیا, پولیس کو تھریٹ کیا, وہ عورت ان لوگوں نے وہیں مار لی, لیکن وہ آگے کہیں اس کے ٹریٹمنٹ کرانے نہیں لے کر گئے, کچھ بھی نہیں کیا کہ یہ مرد ایسے کرتے ہیں پھر کیا ہو گیا, اس میں کون سا اتنی بڑی بات ہے, اس کے اوپر اتنا ہنگامہ کرنے کی کیا ضرورت تھی, بچے بھی ایسے چھوڑ گئی, خود بھی چلی گئی, اب تو کچھ بھی نہیں رہا.
افسوس. یہ بتائیں کہ جو بڑے اسپتال اور بیشتر ڈاکٹر شہروں میں کام کرتے ہیں تو گاؤں دیہات کو اس قدر ماہرین نفسیات دستیاب ہیں کہ وہ لوگوں کا علاج یا تھراپی کر سکیں؟
گاؤں دیہات میں تو اس چیز کا تصور بھی نہیں ہے.
تو پھر کیسے علاج ہوتا ہے؟
اس کا ابھی تو شہروں میں بھی آہستہ آہستہ کچھ کچھ جگہوں پہ ہے, بہت بہت کم جگہوں پہ ہے, لیکن نسبتاً پچھلے 10 سالوں میں اگر جتنا جب ہم لوگوں نے پڑھائی شروع کی اس کے مقابلے میں اب دیکھیں تو ہاں کچھ فرق ضرور پڑا ہے. ایسا نہیں ہے کہ بالکل بھی فرق نہ پڑا ہو, تھوڑا بہت ہے صحیح کہ اچھا اب لوگ اس چیز کو تھوڑا سا سنجیدہ لینا شروع ہوئے ہیں شہروں میں, کہ انہیں سائیکیٹرک کاؤنسلنگ کی, سائیکیٹرک ہیلپ کی ضرورت ہے یا انہیں کسی سے بات کرنی چاہیے. لیکن گاؤں دیہاتوں میں وہاں تو اول تو وہ اس چیز کو مانتے ہیں, ان کے خیال میں نفسیاتی امراض یا نفسیاتی مسائل تو کچھ ہوتے ہی نہیں ہے, جو کچھ بھی ہے وہ تعویذ سے, وہ جادو سے یا وہ جھاڑو ٹونے یہ وہ وغیرہ اس قسم کی چیزوں سے قابو ہو سکتا ہے, اس کے علاوہ اور کوئی مسئلہ نہیں ہوتا. وہاں تو میرا خیال ہے کئی کم از کم بھی 100 سال شاید اور لگیں گے گاؤں دیہات جتنا پیچھے ہیں اس معاملے میں.
اچھا, آپ ظاہر ہے کہ میڈیکل کی طالبہ رہی ہیں, ہم نے سنا ہے کہ میڈیکل کے طالب علم اچھے نمبر نہیں آتے تو اپنی جان لے لیتے ہیں یا ایسی کوشش کرتے ہیں, تو آپ ایسے کسی واقعے کے بارے میں بتا سکتی ہیں ہمیں, کیا یہ سچ بات ہے یا یہ صرف ایگزیجریٹ کرتے ہیں لوگ؟
نہیں, ایگزیجریٹ بالکل نہیں کرتے, یہ بالکل سچ بات ہے. 3-4 برس قبل کی بات ہے, قائد اعظم میڈیکل کالج کے ایک لڑکے نے خودکشی کی تھی, اس کا رزلٹ آیا تھا, وہ اس میں سپلی آ گئی تھی اس کی, دوبارہ ڈیٹین ہو گیا تھا وہ. اور یہ صرف ایک نہیں ہے, میں اس کا نام نہیں لے رہی, لیکن ایسے بہت سارے ہیں. آپ اگر آپ کوئی بھی ڈاکٹرز کا پیج یا سوشل میڈیا یا کوئی بھی اس چیز کو فالو کریں, آپ کو رزلٹ کے بعد ہر سال رزلٹ کے بعد آپ کو کم از کم بھی 5 سے 6 نیوز ایسی لازمی سننے کو ملیں گی, یا اس کے علاوہ ہیں جو رپورٹ نہیں ہوتے, کیونکہ آپ کا فیملی کا پریشر بھی ہے آپ کے اوپر, آپ ڈاکٹر ہیں, کچھ بچے خود بھی نہیں, وہ ظاہر ہے آپ نے ساری زندگی ٹاپ کیا ہے, میٹرک میں بھی ٹاپ کیا, ایس ایس سی میں بھی ٹاپ کیا, میڈیکل کالج میں پھر سارے ٹاپرز ہوتے ہیں, وہ اتنی ساری جو کریم ہوتی ہے اس میں سے کسی نے, کبھی آپ کی بیڈ لک ہے, کبھی آپ کو کوئی سبجیکٹ سمجھ نہیں آ رہا, کبھی آپ کے مارکس کسی میں کم آ گئے, بعض اوقات کسی پروفیسر کی آپ سے لگتی ہوتی ہے وہ آپ کو آگے نہیں جانے دے رہا, اس چیز کو اتنے سارے کامیابیوں کے بعد وہ جو ایک ناکام نہیں ہوتی ہے نا, اس کو ہضم نہیں کر سکتے, یا اس فیملی کا پریشر الگ ہے اپنے ناکام ہونے کا, یا آپ کے دوست ہیں وہ سارے پاس ہو گئے ہیں, آپ اکیلے ہیں جس کی سبلی آ گئی ہے, بڑا مشکل ہوتا ہے. ہمارے بھی ہم ساتھ تھے, ہمارے ایک دو فرینڈس کی آئی تھی, ہمارے لیے اسے سنبھالنا بڑا مشکل ہو گیا تھا, شاید اگر ہم 24 گھنٹے اس کے ساتھ نہ رہتے اور اس پہ نظر نہ رکھتے تو ہم اس کو بھی ایسے ہی کھو دیتے, لیکن ہم نے بڑا یوں سمجھنا کہ سب کی ڈیوٹی لگی ہوئی تھی کہ اس کو اکیلے نہیں چھوڑنا کسی نے.
رامیش, آپ سماجی ایشوز پر بلاگز بھی لکھتی ہیں, کالم لکھتی ہیں, تو آپ بتائیں کہ اس معاشرے میں کیا تبدیلی لائیں کہ ہمارے بچے اپنی جان نہ لیں, کیا کمی ہے, کیا خامی ہے, کیا ہمیں کرنا چاہیے؟
میرے پاس چلے, میں یہاں یہ سب سے پہلے نا, پتہ نہیں لوگ اس بات کو مانیں گے یا نہیں مانیں گے, ابھی کل کی بات ہے, حالانکہ اب میں رورل ایریا میں نہیں ہوں, اب میں شہر میں کام کر رہی ہوں. ہمارے پاس کل ایک لڑکے کو لے کر آئے, اس کی عمر کو تقریباً 23 سال تھی, شاید مطلب میں یا آپ یا اس کی جگہ ہم میں سے کوئی بھی ہو سکتا تھا, اتنی بری کنڈیشن میں اس بیچارے کو لے کر آئے. میں جب اس سے پوچھ رہی تھی کہ تمہیں ہوا کیا ہے, کتنے دنوں سے بیمار ہوں, میں اس کی ہسٹری لے رہی تھی, تو اس نے اپنے چہرے سے آکسیجن ماسک ہٹایا, مجھے کہتا ہے ان کو باہر بھیجا, میں آپ کو بتاتا ہوں. اس نے خیر مجھے بتایا, جو کہانی تھی وہ یہ تھی کہ اس نے اپنے گھر والوں میں سے کسی کو کچھ نہیں بتایا, صرف اس کی اپنی مدر سے بات ہوئی تھی کہ وہ کسی لڑکی کو پسند کرتا تھا, اس نے اپنی مدر سے کہا کہ میں نے شادی کرنی ہے تو اسی سے ہی کرنی, آپ میری سے شادی کروا دیں. انہوں نے انکار کر دیا کہ میں نے ایسا تو کبھی بھی نہیں ہو سکتا. اس لڑکے نے دوسری کوئی بات نہیں سوچی, وہ کہتا میں گیا, میں جا کے اسپرے پڑی تھی اسٹور میں, میں نے وہ پی لی. وہ بےچارا رینل فیلئر میں بھی چلا گیا, اس کے پھیپھڑے بھی متاثر ہو گئے بری طرح, وہ اتنی سک کنڈیشن میں تھا, اور اس حالت میں بھی میری پتہ نہیں, لوگ کہتے ہیں ڈاکٹر بے حس ہوتے ہیں, ہم ظاہر اتنے لوگوں کو روز آپ دیکھ رہے ہوتے ہیں, سکھ اتنے پیشنٹس ہوتے ہیں, کہیں ایکسپائر ہو جاتے ہیں, آپ ہر کسی کے لیے نہیں رو سکتے. لیکن اس لڑکے نے اچانک سے مجھے کہا آپ مجھ سے ایک وعدہ کریں گی؟ میں نے کہا کیا؟ मैं ठीक हो जाऊं तो आप मेरी उससे शादी करवा देंगी। लिटरली मेरी आंखों में आंसू आ
गए। रामेश ये तो बेवकूफी की बात है, ये कोई जिंदगी जो है इतनी कीमती चीज है, एक शख्स से मोहब्बत नाकाम हो गई तो आगे इतनी बड़ी जिंदगी पड़ी है, दोबारा मोहब्बत हो जाती है, ये बच्चों को बताने वाली बात है कि एक शख्स से अगर आपकी मोहब्बत नाकाम हो गई।
लेकिन लेकिन ये बात पेरेंट्स को भी समझनी चाहिए, वो एक जज्बाती फेज होता है। अगर आप उसमें पहले ऐसे ब्लंटली इनकार करने के बजाय ये कहते हैं अच्छा ठीक है सोचते हैं, बाज़ औक़ात वो फेज गुजर जाता है, इंसान को उस शख्स से मोहब्बत भी नहीं रहती, उसका नाम भी नहीं याद रहता।
बिल्कुल।
लेकिन वो वाला जो एक फेज होता है उसमें अगर मुसलसल ऐसी मुखालफत की जाए या यूं करके आपको कहा जाए कि हाँ तो बिल्कुल नहीं हो सकता, ये तो नहीं हो सकता, वो तो नहीं हो सकता, पीछे वो हो सकता है और भी फैक्टर्स हों, लेकिन बहरहाल वो जो एक लम्हा होता है जिसमें इंसान कुछ भी कर सकता है उसमें बहुत सारे लोग ये भी कर लेते हैं।
ठीक है रामेश,
ये चीज समझनी चाहिए कि आप आहिस्ता आहिस्ता कम समझा सकते हैं, पेरेंट्स को भी समझनी चाहिए कि ना उनको इस तरह ऐसे इनकार करें, ना उनको पढ़ाई के लिए प्रेशराइज करें। कोई बात नहीं, मैं और आप भी बहुत बार फेल हुए होंगे, आखिर दुनिया में इंसान ही फेल होते हैं, मैं तो हुई हूँ और भी लोग फेल होते हैं, लेकिन इस चीज के ऊपर अपने बच्चों को इतना प्रेशराइज करना या वो आपसे बात ही नहीं कर सकते और उनके पास एक फरार बेहतरीन, हालांकि हमको जींस लीडर हमारी जान छोड़ दें, हमें जवाब ना देना पड़े कि ये क्या हुआ था।
रामेश आप बिल्कुल बहुत खिदमत कर रही हैं और मैं ख्वाहिश करूंगा, मैं चाहूंगा कि आप इस बारे में मजामीन भी लिखें ताकि जो काउंसलिंग बच्चों को अपने घर से और असातिज़ा से दस्तियाब नहीं है वो इस तरीके से उन्हें मिले। बहुत शुक्रिया हमें ज्वाइन करने के लिए और हमें सूरत हाल बताने के लिए। अब हम ईमान रंगून वाला से बात करेंगे, उन्होंने हमें कराची से ज्वाइन किया है, साइकोथेरापिस्ट हैं। बहुत शुक्रिया ईमान। हम आज ख़ुदकुशी के रुझानात पे बात कर रहे हैं, पाकिस्तान में बहुत से लोग, हज़ारों लोग एक साल में ख़ुदकुशी कर लेते हैं, तो आप हमें बताएं कि आप इलाज या थेरापी करती हैं तो कैसे लोगों की मदद करती हैं, कैसे उन्हें ख़ुदकुशी करने से रोकती हैं, ऐसे ख्यालात कैसे उनके बदलती हैं?
Assalamualaikum sir, JazakAllah for having me. इसमें काफ़ी सारे डिफरेंट फैक्टर्स होते हैं और सुसाइड केस जब आता है हमारे पास इसके दो तीन डिफरेंट लेवल्स होते हैं। एक होता है कि वो अभी बिल्कुल शुरुआत होती है कि सिर्फ उसके बारे में मतलब सोच रहे होते हैं, कोई आइडिया नहीं होता कि कैसे करेंगे कब करेंगे, लेकिन सोच रहे होते हैं कि हम लोग अपनी लाइफ एंड कर दें, वर्क फिट नहीं है, हमें मज़ा नहीं आ रहा। फिर एक स्टेज आता है कि वो सोच भी रहे हैं उसके बारे में और उसके बारे में प्लान भी है कि ठीक है हमने सोच लिया कि हमने इस तरीके से अपनी लाइफ को एंड करना है, इस टाइम पे करना है, इस तरीके से करना है। और फिर जो फाइनल स्टेज होता है जो सबसे सीरियस स्टेज होगा उसमें प्लान भी है, सोच भी है उसके बारे में, पहले भी कोशिश कर चुका है। अब डिपेंडिंग ऑन जिस स्टेज में है उस हिसाब से ट्रीटमेंट प्लान डिफरेंट होता है। कुछ कुछ बच्चों को जरूरत होती है कि आप सिर्फ उनकी बात सुने कि उनके साथ हो क्या रहा है, वो अंदर फील क्या कर रहे हैं, उनकी लाइफ में क्या चल रहा है। कुछ केसेस के लिए, सुसाइडल केसेस के लिए सिर्फ ये काफी होता है, लेकिन सबके लिए नहीं। अब डिपेंडिंग ऑन द सिचुएशन आप उन बच्चों के थॉट्स को पर काम करते हैं कि आप उनके थॉट्स को चेंज करें, आप उनके बिहेवियर को पर काम करते हैं कि जो भी इनके नेगेटिव बिहेवियर है जिसकी वजह से ये थॉट फ्यूल हो रहे हैं उसको हम थोड़ा चेंज करें। कभी कभी पेरेंट्स को इन्वॉल्व करना पड़ता है कि पेरेंट्स में क्या तो कमी कोई चीज है या कुछ कर रहे हैं या कह रहे हैं जो गलत है जिसकी वजह से उनका बच्चा और इस चीज में डूब रहा है। तो फिर डिपेंडिंग ऑन द पर्सन डिफरेंट ट्रीटमेंट ऑप्शन होते हैं।
तो इसमें कामयाबी होती है, 100% कामयाबी हो जाती है या इसमें नाकामी भी हो जाती है और फिर लोग खुदकुशी भी कर लेते हैं, क्या इसमें रेशियो क्या है?
100% तो कामयाबी तो किसी चीज में भी नहीं होती अनफॉर्चुनेटली। इसमें एक बहुत बड़ा फैक्टर सक्सेस का डिपेंड करता है थेरेपिस्ट की क्वालिफिकेशन और एक्सपर्टीज के ऊपर। एंड जब मैं क्वालिफिकेशन कहती हूँ मेरा मतलब ये नहीं कि लाइक बहुत कोई फैंसी डिग्री हो, लेकिन ट्रेनिंग के ऊपर। अब जैसे फॉर इंस्टेंस आप जानते होंगे कि पाकिस्तान में कोई एज सच स्टैंडर्ड नहीं है कि अगर आपकी ये स्पेसिफिक एक्सपीरियंस है या ये स्पेसिफिक क्वालिफिकेशन है तो फिर आप प्रैक्टिस कर सकते हैं एज अ थेरेपिस्ट। मतलब आम आदमी बुक का अपने आपको कहता है कि ओ आई एम अ क्लिनिकल साइकोलॉजिस्ट, जो फिर वो थेरेपी पर लग जाते हैं। तो अ लॉट ऑफ केसेस जैसे मेरे पास पर्सनली आते हैं वो बच्चे हैं जिनके पहले से सुसाइडल थॉट्स हुए हैं, एक आध बार अटेम्प्ट भी किया है, लेकिन जो थेरेपिस्ट था वो क्वालिफाइड नहीं था, कॉम्पिटेंस नहीं थी उसमें कि उस बच्चे को हैंडल कैसे करें, तो वो बच्चा और उस चीज में वर्स हो गया। तो दैट इज वेरी वेरी इंपॉर्टेंट कि जो आपका थेरेपिस्ट है आपको जो हेल्प कर रहा हो वो अपने काम में यू नो अच्छा
एक्सपर्ट
हो, आता हो वो कर क्या रहा है।
अच्छा, क्या बच्चों के लिए और बड़ों के लिए अलग अलग माहिरीन नफ्सियात होते हैं या कोई भी माहिर बच्चों की یعنی اسکول ایج کے بچوں کی ہیلپ کر سکتا ہے یا اس کے لیے الگ ہمیں یعنی ہم دیکھتے ہیں ماہرین نفسیات اس کے لیے الگ پڑھائی پڑھنی پڑتی ہے الگ تربیت حاصل کرنی پڑتی ہے؟
کاؤنسلنگ اور تھراپی کے پروفیشن میں اوبویسلی ڈفرنٹ ٹائپس آف پرابلمس کے لیے اور ڈفرنٹ ایج گروپس کے لیے ڈفرنٹ ٹریننگ ہوتی ہیں. جیسے فار انسٹنس اسکول کاؤنسلنگ جو ہے وہ ہوتا ہے پرائمریلی اسکول ایج بچوں کے لیے کہ ان کے اگر اسکول ریلیٹڈ پرابلمس ہیں جس کے اندر کبھی کبھی بلینگ سوسائڈل تھاٹس یہ سب آتا ہے اس کو ہینڈل کرنے کا طریقہ الگ ہوتا ہے, اڈلٹ سے کام کرنے کا طریقہ الگ ہوتا ہے. اور اوبویسلی بیکاز بچے اڈلٹ سیم طریقے سے سوچتے بھی نہیں ہیں, بہیو بھی نہیں کرتے ہیں, تو یوزلی ریکمینڈیڈ کہ آپ اگر دونوں پاپولیشن سے کام کریں تو آپ دونوں طریقے کی ٹریننگ ہیں.
ٹھیک ہے, تو اب یہ بتائیں کہ اب آپ کو پتہ چل گیا ہے پیشنٹ ایک موجود ہے یا پیشنٹ کہہ لیں یا جو بھی آپ کہہ لیں کیس آپ کے پاس موجود ہے, ایسا ہوتا ہے کہ لوگ درمیان سے علاج چھوڑ کے بھاگ جاتے ہیں, یعنی یا تو کہ مہنگا ہے علاج یا یہ کہ وہ علاج سے مطلب خوف زدہ ہیں کسی وجہ سے, ایسا بھی ہوتا ہے؟
جی جی بہت تھراپی میں تو ون آف دا بگیسٹ ایشوز یہی ہوتا ہے کہ یا تو لوگ آنا چھوڑ دیتے ہیں, کبھی پیسوں کی وجہ سے ہوتا ہے, کبھی اس لیے ہوتا ہے کہ امی ابو کو پتا چل گیا اور پھر امی ابو خوش نہیں ہیں تو ان کو چھوڑنا پڑتا ہے. کبھی کبھار تھراپی میں یہ بھی ہوتا ہے کہ کیونکہ آپ اپنے آپ سے اپنے آپ کو جاننے لگتے ہیں, اور کیونکہ آپ اپنے آپ سے جب سمجھیں گے کہ میں کیوں ایسا سوچ رہا ہوں, میں بہیویئر ایسا کیوں ہے, تو کبھی کبھی وہ تھوڑا ڈر لگتا ہے کہ اچھا میرے اندر یہ بھی ہے, تو اس سے کبھی کبھی لوگ اسپیشلی بچے گھبرا کے اسکیپ ڈھونڈنا چاہتے ہیں, تو پھر سم ٹائمز دے ڈونٹ کنٹینیو. اور کبھی کبھی بہت سندر سی بات ہوتی ہے کہ تھراپی سے بنتی نہیں ہے, تو جسٹ لائک ہماری دوستی سب سے نہیں ہوتی, سب سے تھراپی بھی ہم پھر نہیں کر پاتے کیونکہ وہ میچنگ نہیں ہوتی.
تو پھر اس کا مطلب ہے کہ وہاں پہ اس کو تھراپسٹ بدلنا چاہیے. اچھا, جب کوئی شخص خودکشی کی کوشش میں ناکام ہو جاتا ہے یا اسے بچا لیا جاتا ہے, تو زندگی بھر کے لیے خطرہ ٹل جاتا ہے یا پھر دوبارہ یعنی یہ امکان اور خطرہ یہ موجود رہتا ہے؟
اگین یہ پرسن ٹو پرسن کیس ہوتا ہے. کچھ کچھ بچے یا کچھ اڈلٹ بھی اٹمپٹ کے بعد یا تو وہ تھراپی جب سیکھ کرتے ہیں یا ہیلپ سیکھ کرتے ہیں تو ان کا وہ جو ڈینجر ایلیمنٹ ہوتا ہے وہ ختم ہو جاتا ہے, لیکن کچھ کے لیے ڈز کنٹینیو. اب ریسرچ شوز کے اگر آپ رسک فیکٹر دیکھیں کہ کون سا بچہ یا کون سا انسان زیادہ لائک ہے سوسائڈ اٹمپٹ کرنے کا یا سوسائڈ کمٹ کرنے کا, وہ ہے جو پہلے اٹمپٹ کر چکا ہے. تو اسی لیے کہتے ہیں کہ اگر آپ کو پتا ہے کہ کسی کی ہسٹری میں یہ چیز ہے تو اس کو ڈسریگارڈ نہیں کریں, یو کنسیڈر ایٹ سم تھنگ ٹو ورک آن.
اچھا, کچھ اسپتالوں نے اور مختلف اداروں نے ہیلپ لائنز قائم کی ہوئی ہیں, ان سے بھی کچھ فائدہ ہوتا ہے یا اس شخص کو تھراپسٹ کے پاس آنا اس کا ضروری ہے اور مستقل علاج ضروری ہے؟ کیونکہ ہیلپ لائن پہ تو آپ ایک آدھ دفعہ ہی بات کر سکتے ہیں, مستقل تو نہیں کر سکتے.
جی, سوسائڈ میں یہ ہوتا ہے کہ پہلے تو سب سے بڑا مسکنسیپشن کافی ٹائم سے جو رہا ہے کہ آپ کو اگر ڈپریشن ہے جب بھی آپ سوسائڈ اٹمپٹ کرتے ہیں, تو یہ اوبویسلی بالکل غلط ہے. بہت سے کیسز سوسائڈ میں یہ ہوتے ہیں کہ وہ جذبے میں آ کے کر لیتا ہے, یو نو ان دا مومنٹ ایک دم سے غصہ آیا, ایک دم سے اپسیٹ ہو گئے تو بس ہوا کہ ہم لوگ کر لیں. ان کیسز میں ہیلپ لائنس بہت ہیلپ فل ہوتی ہیں, اسپیشلی اگر دوسرے اینڈ پہ جو ہے تھوڑا یو نو ٹرینڈ بندہ بیٹھا ہو. اس میں کیا ہوتا ہے کہ آپ کے جو ایک دم سے اموشن ہائی ہو رہے ہوتے ہیں وہ آپ کو تھوڑا ٹھنڈا کرتا ہے, تھوڑا کام ڈاؤن کر لیتا ہے. اوبویسلی لانگ ٹرم سولوشن اگر کسی کا ایکچوئل پرابلم ہے, ہیلپ لائن مے بی سوسائٹی کاؤنسلنگ کے لیے بیسٹ نہیں ہے فور دا لانگ ٹرم فور ویری سیویئر کیسز, لیکن شارٹ ٹرم میں بہت اچھا آئیڈیا ہے.
ٹھیک ہے, ایمان رنگون والا ہم سے بات کرنی تھی, بہت شکریہ آپ نے وقت دیا اور ہمیں ہماری معلومات میں بہت اضافہ کیا. مسئلہ خودکشی کا ہمارے معاشرے میں ہمارے ملک میں ہر جگہ یہ پھیلتا جا رہا ہے, دنیا بھر میں ہر سال 800,000 افراد خودکشی کر لیتے ہیں, یہ بہت بڑی تعداد ہے. پاکستان میں بھی یہ شرح بڑھ رہی ہے. اس بارے میں مزید بات کرتے ہیں ڈاکٹر آصف فروخی سے, ویسے تو وہ استاد ہیں, ادب سے تعلق ہے گہرا, لیکن وہ پیشے کے اعتبار سے سائیکیٹرسٹ بھی ہیں اور ہارورڈ یونیورسٹی سے تعلیم یافتہ ہیں. ڈاکٹر صاحب بہت شکریہ جوائن کرنے کے لیے. ابھی ہم ڈاکٹر صدف احمد سے گفتگو کر رہے تھے جو سائیکولوجسٹ ہیں. اس سائیکولوجسٹ اور سائیکیٹرسٹ میں کیا فرق ہوتا ہے اور یہ دونوں خودکشی کے بارے میں سوچنے والوں کو کیسے زندگی کی طرف واپس لا سکتے ہیں؟
ہاں دیکھیے, ایک بات تو آپ نے میرے تعارف میں کرائی, میں سائیکیٹرسٹ نہیں ہوں, میں فزیشین ہوں
جی,
اور میں نے سائیکیٹری میں کام کیا.
ٹھیک ہے,
سائیکائٹرسٹ تو وہ ہوتا ہے جو سائیکائٹری کی پریکٹس کرتا ہے, یعنی ظاہر ہے کہ یہ میڈیسن کی ایک برانچ ہے جو مینٹل ہیلتھ ایشوز کے ساتھ کام کرتی ہے, اس کی ایک اسپیشلائز ٹریننگ ہوتی ہے. سائیکائٹرسٹ دوا اور علاج کے ذریعے کام کرتا ہے. ایک بہت موٹا سا فرق بتا رہا ہوں, اور سائیکالوجسٹ دواؤں سے زیادہ سجیشن, گفتگو, تدبیر इसके जरिए से बात करता है, तो दोनों में बड़ा फर्क है।
ठीक है, तो अब ये बताएं कि जब कोई शख्स उसके सुसाइडल थॉट्स हों या खुदकुशी का अटेम्प्ट कर चुका हो, तो फिर कैसे उसे जिंदगी की तरफ वापस लाया जा सकता है, और इसमें किसका किरदार ज्यादा अहम है?
देखिए, इसमें किरदार सबका बहुत अहम होता है, माशरे के लोगों का, दोस्त अहबाब का, वालदैन का, असाध्या का, क्योंकि जो लोग खुदकुशी करते हैं या करने के बारे में सोचते हैं, वो अक्सर कुछ ऐसी अलामतें या इशारे उनके जरिए से मिलते हैं, जिसके जरिए से जिसको आप कह सकते हैं कि ये एक कॉज फॉर अलार्म है कि यहाँ कुछ गड़बड़ हो रही है। वो अपनी जिंदगी के बारे में मायूसी का इजहार करते हैं, कभी कभी वो एक नाकाम खुदकुशी की कोशिश करते हैं। अच्छा, इन सब लोगों का अपना किरदार है, यानी दोस्त अहबाब सबसे पहले ये देख सकते हैं कि अगर कोई उनका दोस्त गुफ्तगू के बजाय विड्रॉन है, अलग थलग बैठा हुआ है, चीजों में दिलचस्पी नहीं ले रहा, सोशलाइज नहीं कर रहा। वालदैन ये देख सकते हैं कि खाना पीना कम हो गया है, कपड़ों की तरफ बेतवज्जो ही है, दोस्तों के साथ नहीं जा रहा। और असाध्या ये देख सकते हैं कि पढ़ाई में, रोजमर्रा के मामूलात में दिलचस्पी कम से कमतर होती जा रही है, ये शख्स अपने आप में सिमट कर रह गया है। तो इन चीजों को पहचानना चाहिए और ये खतरे की निशानियां हैं। मगर गड़बड़ की बात यह है कि हमारे माशरे में खतरे की निशानियों के बारे में बात नहीं की जाती। उनको पहचानना और उसको पहचानने के बाद अमली इकदाम करना, वो बहुत बड़ा एक स्टिग्मा समझा जाता है। इसी वजह से जो लोग ये अपनी तकलीफ का एक अपनी बॉडी लैंग्वेज के जरिए इजहार कर रहे हैं, हम उनको रोक नहीं पाते।
अच्छा, आपने कहा कि जब कोई शख्स इस बारे में गुफ्तगू कर रहा हो, यानी अंदाज़ा हो जाता है कि ये इस तरह सोच रहा है, तो उसे रोका जा सकता है। तो अब आपका अदब से ताल्लुक है, और हम कई शायरों के बारे में जानते हैं, जैसे शुगैब जलाली, सारा शगुफ्ता, सरवत हुसैन, और शायद मुस्तफ़ा जैदी ने भी खुदकुशी की थी। अब हर शायर कहता है कि मैं तेरी मोहब्बत में मर जाऊँगा, अब ये कैसे अंदाज़ा लगाएँगे कौन सा शायर वाकई खुदकुशी करना चाह रहा है? ये कैसे अंदाज़ा लगाते हैं, क्यों शायर अदीब खुदकुशी कर लेते हैं?
देखिए, बहुत से शायरों क्या एक सेल्फ डिस्ट्रक्शन की हिस होती है, जैसे जॉन भाई ने कहा था कि खुद को बिठा लिया और मलाल नहीं, तो इस तरह वो अपनी जिंदगी के और अपने हालात से इतने मायूस हो जाते हैं कि उन्हें अपने आप को तबाह करने के अलावा कोई और चारा नहीं मिलता। ये शायर और अदीब इसलिए नुमाया हो जाते हैं कि लोग उन्हें जानते हैं, पहचानते हैं, और वो हसास लोग होते हैं, इसलिए कोई शायर या अदीब या पेंटर उसकी खुदकुशी माशरे को एक बहुत तकलीफ ये चीज मालूम होती है।
दुरुस्त, तो ये कहना क्या गलत होगा कि पाकिस्तानी माशरा खुदकुशी के लिए बेहतरीन मौके फराहम करता है?
शायद दुनिया का हर माशरा फराहम करता है, पाकिस्तान के माशरे में एक बहुत बड़ी गड़बड़ ये है कि हम खुदकुशी को के लिए डिनायल के बहुत बड़े मरहले में, यानी जितने लोगों के अभी आपने नाम लिए उनके बारे में, कई लोगों के बारे में ये कहा जाता है कि नहीं साहब, इन्होंने खुदकुशी नहीं की थी, इनके साथ तो फला हादसा पेश आ गया था। तो हम एक तो खुदकुशी को उसके नाम से नहीं जानते, फिर क्योंकि हमारे मजहब में खुदकुशी को बहुत ज्यादा डिस्करेज किया जाता है, तो हम खुदकुशी के बारे में नहीं सोचते, खुदकुशी के बारे में नहीं कोई बात करना पसंद करते। लेकिन इसकी वजह से ये हुआ है कि अब माशरे में जूं जूं मायूसी और तबाही बढ़ रही है, लोगों में खुदकुशी का रुझान भी बहुत बढ़ रहा है। पाकिस्तान में दूसरे ममालिक के मुकाबले में खुदकुशी में बहुत तेजी से इजाफा हुआ है, और मुझे अफसोस से ये कहना पड़ता है कि इसका बहुत बड़ा जो ये इजाफा हुआ है, इसकी तादाद नौजवानों और कम उम्र अफराद में है। हम नौजवानों को वो तरबियत, वो रहनुमाई या वो मदद फराहम नहीं करते जिसके जरिए उनकी जिंदगी को महफूज किया जा सकता है।
तो आप तो एक उस्ताद हैं, तो अब ये सवाल फिर आपसे बनता है कि जैसे मैट्रिक के इम्तहान में फेल होने वाला बच्चा खुदकुशी कर लेता है, या मेडिकल के तालिबे इल्म, अभी हम एक डॉक्टर रामेश फातमा से बात कर रहे थे, उनसे ही बात हो रही थी कि मेडिकल के तालिबे के कम नंबर आते हैं, वो खुदकुशी कर लेता है, तो क्यों नहीं असातज़ा बताते बच्चों को कि कोई बात नहीं, अगर आपके नंबर अच्छे नहीं आए या आप फेल हो गए तो अगले साल आप फिर मेहनत करके नंबर ज़्यादा ला सकते हैं? क्या क्या खामी कमी एक कोताही हो जाती है कि असातज़ा और तालिब इल्मों का रिश्ता कमज़ोर हो जाता है और वो खुदकुशी कर लेते हैं?
ऐसा होता है कि वालदैन की तरफ से भी और असाध्या की तरफ से भी तालिब इल्मों पर बहुत ज़्यादा दबाव होता है कि अगर आप इतने नंबर नहीं लाए, अगर आपकी ये पोजीशन नहीं आई, ये मेरिट नहीं आया, तो फिर तो कोई बात ही नहीं, यानी इतने नंबर ले आओ कि मेडिसिन में या इंजीनियरिंग में दाखिला हो जाए या अच्छी यूनिवर्सिटी में दाखिला हो जाए, और किसी वजह से वो तालिब इल्म उतने नंबर नहीं ला पाया, तो फिर उसको लगता है कि जिंदगी बेकार हो गई या मैंने लोगों को वो दिखाने के काबिल नहीं रहा। तो ये इतना प्रेशर बाद तालिबानों पर पड़ जाता है कि वो फिर अपनी जिंदगी को खुद अपने हाथों तबाह करने पर तुल जाते हैं। ये प्रेशर उनके ऊपर दूसरे लोगों की तरफ से आता है।
जी ठीक है, डॉक्टर आसिफ फर्रुखी हमसे बात करते हैं, बहुत शुक्रिया। आपने معاشرے کے کچھ خامیوں خلا جو جن جن کی وجہ سے بچے اور لوگ خودکشی کے بارے میں سوچتے ہیں اس بارے میں گفتگو کی، ادیب و شاعروں کے بارے میں بھی گفتگو ہوئی کہ وہ خودکشی کر لیتے ہیں، اور یہ اکثر ہمارے معاشرے میں بات کی جاتی ہے کہ زیادہ ذہین لوگ خودکشی کر لیتے ہیں، معلوم نہیں یہ خیال کہاں سے کیوں آیا، ہر طرح کے لوگ خودکشی کرتے ہیں، ان میں ذہین اور غیر ذہین سب لوگ شامل ہیں، لیکن یہ بات درست ہے کہ پوری دنیا میں ہی جس طرح آبادی بڑھ رہی ہے اس طرح خودکشی کرنے والوں کی تعداد بھی بڑھ رہی ہے ایک سال میں پاکستان۔
مبشر صاحب ایک بات میں اور عرض کروں گا، بس ایک آدھ جملہ، کہ ہمارے یہاں یہ تعداد اس میں اتنی تیزی کے ساتھ اضافہ ہوا ہے اور اس تیزی کا سامنا کرنے کے لیے ہم ذہنی طور پہ تیار نہیں تھے۔ تو کہیں کہیں یہ ایسا لگتا ہے کہ یہ ایک اپیڈیمک پروپورشن اختیار کر رہا ہے، اور معاشرے کے بعض پسماندہ علاقوں میں اور پسماندہ طبقوں میں یہ بہت بڑی تعداد میں دیکھنے میں آتا ہے، اس پر تشویش ہونا چاہیے۔
ٹھیک ہے، بہت شکریہ ڈاکٹر آصف فرخی ہم سے بات کر رہے تھے۔ اب ہمیں تنویر جہاں صاحبہ نے جوائن کر لیا ہے، سوشل ایکٹیوسٹ ہیں، دانشور ہیں، ان سے گفتگو کرتے ہیں، بہت شکریہ ہمیں جوائن کرنے کے لیے۔ تنویر صاحبہ یہ بتائیے کہ آپ کے بھی علم ہے کہ پاکستان میں خودکشی کرنے والوں کی تعداد بڑھتی جا رہی ہے، اور شاید ان میں درست فگر تو دستیاب نہیں ہے لیکن خواتین کے لیے کی تعداد کافی زیادہ ہوتی ہے، آپ بھی ذرا ویمن رائٹس کے لیے کام کرتی ہیں، آپ بتائیں، آپ ہمیں کیا بتا سکتی ہیں کہ کیا صورتحال ہے ملک میں، کتنی خواتین خودکشی کر لیتی ہیں، اور انہیں روکنے کے لیے، ان کی جان بچانے کے لیے کیا کیا جا رہا ہے؟
بہت شکریہ مبشر صاحب، بہت ہی امپورٹنٹ اور جو ہے وہ کرٹیکل موضوع ہے جو آپ نے چھڑا ہوا ہے۔ پاکستان کی سوسائٹی میں ہمیں ہمیشہ سے یہ گلا تو رہا ہے کہ ایک جینڈر ڈسپیرٹی پائی جاتی ہے، عورتوں کے ساتھ اچھا سلوک، بچیوں کے ساتھ اچھا سلوک نہیں ہے، لیکن اوور آل معاشرے میں بھی اگر دیکھا جائے تو جو دو تین باتیں خودکشی کے حوالے سے بہت اہم ہیں وہ یہ ہیں کہ ہمارے ملک میں مینٹل ہیلتھ کو جو ہے وہ کوئی توجہ ہی نہیں دی جاتی۔ کوئی شخص، کسی عورت ہو مرد ہو، ایک ایسے جو ہے وہ سٹیج پہ آ جائے کہ اپنی جان کو جو ہے وہ گوا دینے کا فیصلہ کر لے، تو وہ کتنے زیادہ جو ہے وہ مینٹل ہیلتھ کے ایشوز جو ہے اور کنڈیشنز جو ہے اس سے گزرا ہوگا، کوئی ریلیف کا سبب ہی نہیں ہے۔ عورتوں سے جو ہے وہ ایکسپیکٹیشن جو ہے وہ ہمارے ہاں مردوں کے مقابلے میں ڈفرینٹ ہوتی ہیں۔ ایک تو ہم نے پورے خاندان کی عزت، غیرت، ہر چیز کا بوجھ جو ہے وہ اپنے اوپر لادا ہوا ہے، کیونکہ ایکسپیکٹیشن یہ ہے کہ ہم جو ہے وہ خاندان کی غیرت ہے، خاندان کی عزت ہے، تو ہمیں ایک خاص سطح پہ ایک خاص طریقے سے جو ہے وہ بیہیو کرنا چاہیے۔ اب جب وہ بیہیویئر کی اور وہ جو ایک پوری جو ہے وہ رویے کی ایک ایکسپیکٹیشن ہے، اس سے تھوڑی سی بھی ڈیویشن جو ہے وہ ایک خاص قسم کا گلٹ جو ہے وہ بچیوں میں پیدا کرتی ہے۔ اچھا، اب چونکہ انسانی جو ہے وہ جذبات ہیں، انسان کی جو ہے وہ زندگی ہے، اس میں ٹیمپٹیشنز بھی ہیں، اس کے اندر جو ہے وہ خواہشات بھی ہیں، جب وہ میچ نہیں کرتی اس خاندانی ایکسپیکٹیشن سے، تو پھر الٹیمیٹلی جو ہے وہ یہ فیصلہ کیا جاتا ہے کہ یہ اتنا پریشر ہے کہ اس کو شاید برداشت نہیں کیا جا سکتا، تو جینے کا کیا فائدہ ہے۔ تو اسپیس بہت کم ہے ہماری سوسائٹی میں بچیوں کے معاملات کو سننے کی، سمجھنے کی، اور اسے کسی خاص کانٹیکسٹ میں جو ہے وہ ایویلویٹ کرنے کی۔ میں ذاتی طور پہ یہ سمجھتی ہوں کہ ہم جو ہے وہ ایز اے سوسائٹی پیرنٹنگ میں ایک سطح پہ بہتر بھی ہوئے ہیں لیکن ایک سطح پہ بہت خراب بھی ہوئے ہیں۔ ہماری جو ہم نے بہت ہی جو ہے وہ ہائی ایکسپیکٹیشن کی ہے اپنے بچوں سے، انہیں بہت ہائی اچیور بنانے کی کوشش کی ہے، ان کے لیے جو اسٹینڈرڈ سیٹ کیے ہیں وہ اسٹینڈرڈ مجھے کبھی کبھی ہیومنلی پاسبل ہی نہیں لگتے۔ تو وہ جو اسپیس اور فلیکسیبلٹی ہے کہ جی غلطیاں بھی ہو سکتی ہیں، اور یہ بھی ہو سکتا ہے کہ آپ کا مزاج ایسا نہ ہو، آپ کا جو ہے وہ ٹیمپرامنٹ ایسا نہ ہو کہ آپ جو ہے والدین کی طے کردہ راستے کے اوپر جو ہے وہ چل کے सक्सेस का वो मॉडल उनको दिखा सके जो वो तवक्को कर रहे हैं, तो ये सारी बातें जो है वो मुमकिनात में है. लेकिन हम एज एडल्ट, हम एज पेरेंट्स ये समझते हैं कि हमने जो लाइन खींच दी है, हमने जो एक्सपेक्टेशंस की एक जो है वो डिक्टेशन दे दी है, उसको जो है वो पूरा करना बच्चों की जिम्मेदारी है. तो एडिड प्रेशर है लड़कियों पे, एडिड प्रेशर जो है वो मोरालिटी का भी है और इखलाकियात का भी है और बहुत सारी चीजों का भी है. बच्चों के ऊपर जो है वो हाई अचीवर होने का भी है कि जी जिंदगी के मैदान में कामयाब होके दिखाना. अब कामयाबी मेरे नजदीक बहुत रिलेटिव टर्म है.
अच्छा, अब देखें, ये बात तो दुरुस्त है कि पाकिस्तान में बहुत कम लड़कियों को आला तालीम हासिल करने का मौका मिलता है, या करियर प्लानिंग में घर वालों की मदद नहीं मिलती, मर्जी के बगैर शादी हो जाती है, तलाक के बाद बदनामी मिलती है, और ख़वातीन को दूसरी शादी करने के भी बहुत कम मौके मिलते हैं. तो अब ये सारे मसाइल एकदम तो पूरा मुआशरे में ठीक नहीं हो सकते, लेकिन कोई तरीका, कोई हल आप तजवीज़ कर सकती हैं कि कैसे फिर कैसे ठीक करें?
हाँ, वो जो मैंने अभी थोड़ी देर पहले बात की थी कि हमारे पास जो है हम स्पेस नहीं प्रोवाइड करते
जी.
और दूसरे ये है ट्रस्ट डेफिसिट भी बहुत ज्यादा हो रहा है सोसाइटी में. पहले किसी को बात करके जो है वो आप जो है वो थोड़ी देर के लिए मुतमिन हो जाते थे, रिलैक्स हो जाते थे. अब ये फियर होता है कि ये बात सोशल मीडिया पर डाल दी जाएगी
जी.
ये ना हो जाए, वो ना हो जाए. तो जो एक बड़ी इम्पोर्टेंट बात है कि हमें अपने बच्चों को जो है वो सिंपथेटिक जो है वो लिसनिंग की जो है वो स्पेस देनी चाहिए. उनके पास ऐसे मौके हो कि वो बगैर खौफ के किसी जगह पे अपने उस जो भी वो प्रेशर फील कर रहे हैं, जो भी उनका फियर है, जो भी उनकी जो है वो कंसर्न और क्राइसिस है, वो किसी से शेयर कर सके. और शेयर करने के बाद प्रॉपर गाइडेंस भी हो. हमारे मुल्क में ज्यादा जो है वो साइकोलॉजिकल सपोर्ट की जरूरत है लोगों को. बहुत ज्यादा जो है वो इस इशू पे काम करने की जरूरत है कि हमने जगह जगह लोगों के लिए काउंसलिंग के जो है वो इस तरह के इदारे बनाए हुए हों, जहाँ पे वो बगैर किसी खौफ के जाके अपना जो है वो कैथारसिस कर सके, अपना जो है वो जो भी स्ट्रेस है उसे जो है वो रिलीव कर सके. हमारी सोसाइटी में वो बहुत कम स्पेस है.
अच्छा, अब इसमें फिर आप बताएं कि किसका किरदार ज़्यादा बनता है, हुकूमत का, मीडिया का, हमारे तालीमी इदारों का, या ज़ाहिर है आप अगर किसी एनजीओ से वाबस्ते हैं तो एनजीओस का, कौन कौन है, या मज़हबी लोगों का, यानी कि उलमाए कराम का, किसका रोल ज़्यादा है, कैसे ठीक करें सब कुछ?
देखिए, ये तो सोसाइटी का मेजर चैलेंज है ना. तो सोसाइटी में आप आइसोलेट नहीं कर सकते इशू को
जी.
के एक बंदा कर सकता है. और रियासत की जिम्मेदारी है कि सबसे पहले तो वो मेंटल हेल्थ को जो है वो एक हेल्थ इशू के तौर पे रेकग्नाइज करे
जी.
उसके लिए जो है वसाइल दस्तियाब करे, क्योंकि हमारे यहाँ तो हेल्थ जो ओवरऑल हेल्थ है उसकी मसाइल, उस पर जो वसाइल खर्च किए जाते हैं हम उससे बेहतर जानते हैं. मेंटल हेल्थ तो उससे भी कम है. वो दूसरे ये है कि हमारे जो एकेडमिक इंस्टीट्यूशंस भी जो इन्वायरमेंट क्रिएट करते हैं उसमें बुलिंग भी है, उसमें फियर भी है, उसके अंदर कंपटीशन भी है. हमारे हर एकेडमिक इंस्टीट्यूशन में जो है वो एक ट्रेंड साइकाट्रिस्ट को होना जरूरी है. लड़के लड़कियां जो है वो उसके पास जा सके, अपने जो है वो सूरत हाल को बयान कर सके. तो एक तो रियासत हो गई, दूसरे एकेडमिक इंस्टीट्यूशन, प्राइवेट नॉन प्राइवेट जो सरकारी, सबको जो है वो बच्चों को ये फैसिलिटी जो है वो प्रोवाइड करने की जरूरत है कि एक ट्रेंड प्रोफेशनल जो है वो मेंटल हेल्थ का बंदा, साइकोलॉजिस्ट उनके जो है वो इदारे में मौजूद है और वो मुश्किल के वक्त जो है वो उसको अप्रोच कर सकते हैं अगर वो किसी किस्म के जो है वो खुद भी जो है वो इस तरह के अवेयरनेस सेशन करें इन इश्यूज पे. कि जिंदगी में बहुत सारे ऐसे जो मामलात होते हैं जिनको आप जो है वो बड़े आराम से हैंडल कर सकते हैं, लेकिन जज्बातियत में आप बहुत गलत फैसला भी कर सकते हैं. तो आपकी अपनी एंगर मैनेजमेंट, आपका अपना स्ट्रेस मैनेजमेंट, रेगुलर प्रैक्टिसेस जो है वो हमारे एकेडमिक इंस्टीट्यूशन का हिस्सा होनी चाहिए. कि आप थोड़ी सी जो है वो बच्चों और बच्चियों में ये शुरू से स्किल डाल दें और उनको शुरू से ये आदत डाल दें कि उन्हें थोड़ा सा वक्त जो है वो अपने साथ खुद कलामी करके कुछ इश्यूज रिजॉल्व करने ना हो सके तो फला लोग और इदारे मौजूद हैं जिनके पास आप जा सकते हैं. हमें अपनी सोसाइटी में स्टिग्मा को भी खत्म करना चाहिए कि अगर कोई अपने मेंटल हेल्थ की बात करता है तो उसे कहते हैं तो पागल हो गया.
पहली बात
जो नफ्सियाती नफ्सियाती डॉक्टर जो है उनको हम भी कहते हैं पागलों का डॉक्टर है
जी.
तो हमारे अंदर जो है वो रेजिस्टेंस भी बहुत है कि अगर किसी को हमने जाके अपनी जो है वो मेंटल हेल्थ के लिए मिलना है या अपने हमें कोई साइकेट्रिक हेल्प चाहिए तो लोग ये समझते हैं कि पता नहीं इसको क्या पागलपन हो गया. तो ये सारी चीजें जो है वो तोड़ने की जरूरत है. सिविल सोसाइटी के इदारे अपना काम कर रहे हैं लेकिन उनको भी जो है फर्दर जो है वो विजिलेंट होने की जरूरत है. वहां पे भी अगर आप देखें तो डोमेस्टिक वायलेंसेस उसकी जो है वो आपको जो है वो सपोर्ट मिल जाती है लेकिन वो इस तरह की साइकाट्रिस्ट सपोर्ट के इदारे उन्होंने भी कम बनाए हैं. तो बहैसियत मजमू चाहे वो एकेडमिक और मैं सबसे ज्यादा जो है वो बात ये करूंगी कि हमारे हमें बहुत ज्यादा जो है मैं बहुत मोहतात होकर ये गुफ्तगु कर रही हूँ लेकिन इसके बावजूद मैं ये कहना चाहती हूँ कि हमारे जो रिलीजियस इंस्टीट्यूशन है खासतौर पर जहाँ पे जो है वो बच्चों को कुरान पाक वगैरह पढ़ाए जाते हैं वो तो सबसे ज्यादा मॉनिटर करने की जरूरत है. क्योंकि वो वहाँ सिर्फ जो है वो साइकोलॉजिकल अब्यूज नहीं होता वहाँ पे बहुत सारा फिजिकल अब्यूज भी होता है. वो स्ट्रेस जो है वो इंक्रीज करने के जो है वो इंस्टीट्यूशन बन गए हैं. तो अगर वहाँ से आप स्ट्रेस रिलीव करने के लिए मुझसे पूछ रहे हो कि रिलीजियस इंस्टीट्यूशन को क्या जो है वो किरदार अदा करना चाहिए तो सबसे पहले मैं तो ये सजेस्ट करूंगी कि रिलीजियस इंस्टीट्यूशंस की प्रॉपर मॉनिटरिंग का मैकेनिज्म भी इवॉल्व होना चाहिए. हम जो है वो आम स्कूल को मॉनिटर करते हैं वहाँ टीचर आ रहा है वहाँ स्कूल में जो है वो क्या हो रहा है क्या नहीं हो रहा लेकिन हमारा वहाँ पे मॉनिटरिंग का मैकेनिज्म बहुत वीक है. सो ये नहीं कह सकते कि किसको एक करेगा. हमारे पेरेंट्स को बहुत विजिलेंट होने की जरूरत है. उन्हें देखने की जरूरत है कि उनके बच्चे क्यों एबनॉर्मली बिहेव करना शुरू हो गए हैं उसकी क्या रीजन है उसे तलाश करने की कोशिश करें और फिर उनको जो है वो ये तासुर दें उन्हें ये फीलिंग दें कि जी आप कोई जो है वो बीमार नहीं हो रहे कुछ नहीं है एक आरजी क्राइसिस है लेट्स रिजॉल्व दिस. उनको एडिशनल प्रेशर डालने की बजाय उनको बहुत सिंपथेटिक जो है वो शोल्डर देने की जरूरत है बच्चों को कि ये एक फेज है ओवर हो जाएगा लेकिन इसको मिलके इसकी जो है वो कॉजेज आइडेंटिफाई करके उसे एड्रेस करने की कोशिश करते हैं. हमें सबको कम्युनिटी की सतह पे टीचर्स की सतह पे पेरेंट्स की सतह पे स्टेट की सतह पे हमें सबको अपना अपना रोल प्ले करना क्योंकि ये एक बहुत बड़ा जो है वो चैलेंज है हमारे सामने कि हम अपने बच्चों को किस तरह से जो है
जिंदगी की तरफ वापस
साथ दे सकते हैं
जी.
कि वो वैल्यूएबल है
जी.
और वो उनकी जिंदगी कीमती है और इस तरह से जाया नहीं करनी चाहिए.
बहुत शुक्रिया तनवीर जहां हमसे बात कर रही थी सोशल एक्टिविस्ट हैं ह्यूमन राइट्स के लिए काम करती हैं. बहुत शुक्रिया एक बहुत अहम इशू पर आपने अपने ख्यालात का इजहार किया. हमारे माशरे में एक अमूमी तौर पे पाकिस्तानी माशरे में कुछ मायूसी है कुछ मसाइल जाहिर है ऐसे हैं कि उसकी वजह से बहुत से लोग खुदकुशी के बारे में सोचते हैं कुछ कर गुजरते हैं और हर साल ऐसे लोगों की तादाद हज़ारों में है. 2012 में यह तादाद 13,000 थी. अभी भी ख्याल यही है कुछ अंदाजे हैं कि कम हो गई है तादाद लेकिन हमने जिन माहिरीन से बात की उन सब का ख्याल है कि ये तादाद बढ़ रही है. रिपोर्ट नहीं होती ये एक मसला है. ज़ाहिर तरक्की पजीर मुआशरों में ये मसला होता है कि बहुत सी चीज़ें रिपोर्ट नहीं होती इसलिए ये अंदाज़ा लगाना मुश्किल है कि दुरुस्त तादाद क्या है. लेकिन सोशल प्रेशर एकेडमिक प्रेशर फाइनेंशियल प्रेशर्स ऐसे हैं कि लोग ये इस इंतहाई इकदाम के बारे में सोचते हैं और कर गुजरते हैं. उनमें बड़ी तादाद नौजवानों की होती है और ये एक बहुत ही अफसोसनाक बात है. अपनी अगली नस्ल को अपनी नई नस्ल को जिसने जाके मुल्क को संभालना है वो अगर खुदकुशी के बारे में सोचेगी या खुदकुशी करेगी तो ज़ाहिर ये मुनासिब बात नहीं है. इसके लिए साइकोलॉजिस्ट और साइकोथेरेपिस्ट हैं जो काउंसलिंग करते हैं और ज़िंदगी की तरफ वापस लाते हैं ऐसे लोगों को लेकिन उनकी तादाद पाकिस्तान में बहुत कम है. हम यहाँ पे तरक्की याफ्ता मुल्कों की और इवन बॉलीवुड की बात करेंगे जहाँ ऐसी फिल्में बनी जिनमें नौजवानों को ख़ासतौर पे लड़कियों को बाख्तियार करने के लिए और अपनी ज़िंदगी के फैसले खुद करने की आज़ादी देने के लिए स्क्रिप्ट लिखे गए और ऐसी फिल्में बनाई गई. तो ये बहुत ज़रूरी है कि हम नौजवानों को ज़िंदगी में कोई मकसद फराहम करें और लड़कियों को बाख्तियार बनाएं तो ये सब ऐसा सब करने से खुदकुशी के वाक़यात कम किए जा सकते हैं. जिन दोस्तों ने आज हमें ज्वाइन किया उनका बहुत शुक्रिया. हमारे प्रोग्राम का वक्त अब ख़त्म हो रहा है. हमारे प्रोड्यूसर थे अंजुम हेरल्ड गिल. मुबशिर अली जैदी को इजाज़त दीजिए.
इस प्रोग्राम में जो नुक्ताहाए नज़र पेश किए गए वो खालिसतन हमारे मेहमान शुराका के थे और वो वॉइस ऑफ अमेरिका के वाकिफ یا امریکی حکومت کی پالیسی کی نمائندگی نہیں کرتے۔ سابق وزیر اعظم نواز شریف کے صاحبزادی اور مسلم لیگ نون کے نائب صدر مریم نواز نے وائس آف امریکہ کے نمائندہ ارم عباسی کے ساتھ ایک خصوصی انٹرویو میں اپنی سیاسی جدوجہد، مستقبل کی حکمت عملی اور پاکستان کی سیاست میں غیر سیاسی قوتوں کے مبینہ کردار پر اپنے خیالات کا اظہار کیا ہے۔ آئیے اس انٹرویو کا کچھ حصہ آپ کو سنواتے ہیں۔
مریم نواز کی سول ملٹری امبیلنس پر کیا ٹیک ہے؟ جو امبیلنس ہے وہ ان دی فرسٹ پلیس ہونا ہی نہیں چاہیے، کہ جو ہمارا قانون ہے، ہمارا آئین ہے، وہ جو گرین بک آف کانسٹیٹیوشن ہے، اس کے اندر ہر ادارے کا رول، اس کا ڈومین، اس کی اتھارٹی کمپلیٹلی کلیئرلی آؤٹ لائنڈ ہے، ڈیفائنڈ ہے اور انشرائنڈ ہے ان دی کانسٹیٹیوشن آف اسلامک ریپبلک آف پاکستان۔ اس میں سپریم کیا ہے؟ پیپلز ول، پیپلز پاور، پیپلز ریپرزینٹیوز۔ حکومت چلانا پاکستان کے آئین اور قانون کے مطابق لوگوں کے ریپرزینٹیوز کا کام ہے۔ تو اگر اس بیلنس کو ایک طرف زبردستی پاور اور مائٹ کے ذریعے ٹلٹ کرنے کی کوشش کی جائے گی تو وہ امبیلنس کریٹ نہیں ہوگا، وہ ڈیزاسٹر ہو جائے گا، جو ہم اب دیکھ رہے ہیں۔ پاکستان کی انفارچونیٹلی جو ہسٹری ہے نا، جمہوریت جو اس میں ہے نا، وہ 70 سال سے سسپینڈڈ رہی ہے، کبھی ڈائریکٹلی کبھی انڈائریکٹلی۔ پولیٹیکل انسرٹنٹی ہے، پولیٹیکل انسٹیبلٹی ہے، اور اب ہم 2019 کے اندر ہم ڈکٹیٹرشپ تو نہیں دیکھ رہے، ہم ملٹری ٹیک اوور تو نہیں دیکھ رہے، لیکن ہم اس کے ریمیننٹس دیکھ رہے ہیں۔
کیا سمجھتی ہے آپ کے جو قدغنیں اب پریس فریڈم پر لگ رہی ہیں، اب جو قدغنیں لگ رہی ہیں وہ ماضی سے کس طرح مختلف ہیں، اور اس سے ہیومن رائٹس کی جو وائلیشنز ہوں گی یا ہو رہی ہیں ان پر مریم نواز کی کیا ٹیک ہے؟
دیکھیں، ماضی میں بھی کبھی یہ کچھ نہیں ہوا۔ ڈکٹیٹرشپ جب آتی ہے نا، تو جب مارشل لاز لگتے ہیں تو وہ اناؤنس ہوتا ہے، سب کو پتا ہوتا ہے کہ سب چیزیں سسپینڈیڈ، لیکن یہ پہلی حکومت ہے جس میں ڈیموکریسی کے فساد ہوتے ہوئے بھی بدترین مارشل لا، سویلین مارشل لا، بدترین ہیومن رائٹس کی اور فریڈم آف ایکسپریشن کی اور فریڈم آف جو پریس ہے اس کی، آرٹیکل 19 کیا کہتا ہے؟ آرٹیکل 19 آف دا کانسٹیٹیوشن آف پاکستان سیز دیٹ ایوری سٹیزن شیل ہیو رائٹ ٹو فریڈم آف ایکسپریشن اور فریڈم آف پریس۔ یہ جو سب فریڈمز ہیں یہ سسپینڈیڈ ہے اس وقت، بلکہ سسپینڈیڈ نہیں ہے، ایک ان اناؤنسڈ بین ہے، نہ صرف میرے اوپر بلکہ ہر اپوننٹ کے اوپر، ہر اس صحافی کے اوپر جو سچ لکھنا چاہتا ہے، سچ بولنا چاہتا ہے، سچ کہنا چاہتا ہے۔
آپ کے والد کو ہم نے، آپ کہتی ہیں کہ ان کے ساتھ ناانصافی ہوئی ہے، ان کے ساتھ کیا ناانصافی ہوئی ہے؟ ایویڈنسز پرووائڈ اگر کیے جاتے تو آپ کو لگتا ہے ناانصافی کس طرح ہوئی ہے؟
دیکھیے ارم، یہ میں تو نہیں کہہ رہی کہ ناانصافی ہوئی ہے، یہ اب پورا پاکستان کہہ رہا ہے، یہ جج صاحب خود کہہ رہے ہیں جنہوں نے میاں صاحب کو سزا دی تھی، اور وہ نہ صرف یہ کہہ رہے ہیں بلکہ وہ پورا بتا رہے ہیں کہ کس طریقے سے ان کو ایک آبسین ویڈیو، ایک آف پرسنل نیچر، ان کو دکھا کے کس طرح ان کو بلیک میل کیا گیا ٹو پنشنگ نواز شریف، ان ٹو پنشنگ نواز شریف ود یو نو دس آبسین ویڈیو آف ہز۔ تو یہ تو میں اب نہیں کہہ رہی، یہ تو جج صاحب خود فرما رہے ہیں۔
آپ نے بھی بات کی جج ارشد ملک ویڈیو لیک کانٹروورسی کی، آپ کہہ رہی ہیں کہ آپ کے پاس اور ایویڈنسز ہیں، آر یو ہولڈنگ بیک؟
آئی ایم ناٹ ہولڈنگ بیک، آئی ایم جسٹ ایکٹنگ ویری ریسپانسبلی، اور آئی کوڈ بی ریکلیس، لیکن میں پاکستانی ہوں ارم، ایک بیٹی تو ہوں، اور میرا دل کرتا ہے کہ میں اپنے باپ کے لیے جو ہو سکے کروں، آئی کین ٹیک اے بلٹ فار ہم، لیکن میں ساتھ ساتھ ایک پاکستانی ہوں، اور میرا مقصد جو ہے وہ اداروں کے ساتھ لڑائی نہیں ہے، میرا مقصد یہ ہے کہ پاکستان میں رول آف لا ہو، پاکستان میں جو ڈیموکریٹک پرنسپلس ہیں، ڈیموکریٹک آئیڈیلز ہیں، ان کو اسٹرینتھن کرنا چاہیے، اور کبھی بھی ایسا نہیں ہونا چاہیے کہ اگر ایک الیکٹڈ پرائم منسٹر اپنی کانسٹیٹیوشنل اتھارٹی کو ایکسرسائز کرتا ہے، اگر وہ کہتا ہے کہ مجھے لوگوں نے یہ عزت دی ہے اور مجھے لوگوں نے یہ ووٹ دیا ہے اور حکومت چلانا جو ہے وہ میرا کام ہے ایز ریپرزینٹیو آف دا پیپل آف پاکستان، تو وہ پھر اس کو قانون اور آئین پہ چلنے کی سزا نہیں ملنی چاہیے، میری تو اتنی سی بات ہے۔ اور اگر آپ نے سزا دے دی ہے
और अब दूध का दूध पानी का पानी हो गया है. जज खुद कह रहा है कि मुझे ब्लैकमेल किया गया और ये झूठी सजा मुझसे दिलवाई गई और एक पाई की करप्शन मियाँ साहब के ऊपर साबित नहीं हुई, तो फिर आप मुझे ये बताएं कि इंसान और क्या करे. और मुझे ये कहा जाता है आप कोर्ट क्यों नहीं जाती. भैया आपने ये जो इल्ज़ाम मियाँ साहब पे लगाए थे ये कोर्ट में बाद में लगे थे, पहले